नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np प्रत्येक हप्ताको सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। हामी अर्जुनधारा खबरमा विभिन्न विषयहरू समेट्ने गर्दछौँ, विशेष गरेर अहिले भइरहेको समसामयिक गतिविधिहरूलाई अर्जुनधारा नगरसँग सम्बन्धित रहेर कार्यक्रमहरू उत्पादन गर्ने गर्दछौँ। हामी राजनीतिक, आर्थिक, सामाजिक हरेक विषयवस्तुहरू कार्यक्रममा समेट्ने गर्दछौँ। यो अङ्कमा हामीले अर्जुनधारा नगर क्षेत्रमा मात्रै नभएर समग्र राजनीतिमा अहिलेको अवस्था कस्तो रहेको छ भन्ने विषयमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राख्नु भएको विचारलाई अर्जुनधारा खबरमा समेट्ने प्रयास गरेका छौँ। महासचिव शङ्कर पोखरेलले बिर्तामोडमा राख्नु भएको यो विचारलाई आजको अर्जुनधारा खबरमा समेटेका छौँ। सुनौ महासचिव शङ्कर पोखरेलको यो धारणा।
झापा जिल्ला नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानको नेतृत्वकर्ता जिल्ला, 28 सालको झापा विद्रोहको जगमा हामीले हाम्रो पार्टी नेकपा एमालेलाई आजको अवस्थामा सुदृढ गर्ने एउटा आधार प्राप्त गरेका थियौँ र म त्यो ठाउँको व्यक्ति हो जसले झापा विद्रोह पछाडि झापालीलाई दगालीको चिठी भनेर झापा विद्रोहलाई राष्ट्रव्यापी रूपमा विस्तार गर्ने कुरामा भूमिका खेल्ने दाङको सन्देश समूह जो तात्कालिक नेकपा मालेको संस्थापक आन्दोलनका रूपमा जोडिएको एउटा आन्दोलन थियो, त्यो आन्दोलनबाट हुर्किएको व्यक्ति तपाईँहरूको यो समारोहमा प्रमुख अतिथिका रूपमा यहाँ उपस्थित हुने सौभाग्य प्राप्त गरेका छु। यद्यपि विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा म झापाका कलेजहरूमा विभिन्न ठाउँहरूमा आएर विद्यार्थीहरूसँग साक्षात्कार गर्ने र आफ्ना विचारहरू राख्ने काम गर्दै आएको छु र झापा जिल्ला अधिवेशनमा पनि चिन्तन पाठक अध्यक्ष हुँदाखेरि पनि म जिल्ला अधिवेशनमा सहभागी हुने मौका प्राप्त गरेका थिएँ। बिर्तामोड एक प्रकारले भन्दाखेरि विभिन्न गतिविधिमा आइरहँदा बसोबास गर्ने एउटा थलो जस्तो बन्न पुगेको थियो र आज तपाईँहरूको यो भव्य उपस्थिति हेर्दाखेरि बिर्तामोडमा पार्टी कार्यकर्ताको विशाल फौज तयार भएको छ भन्ने कुराको अनुभूति भएको छ। त्यसका लागि स्वाभाविक रूपमा यो बिर्तामोड क्षेत्रमा पार्टी कामको नेतृत्व गर्ने अग्रज कमरेडहरू धन्यवादको पात्र हुनुहुन्छ जसले आज बिर्तामोडको पार्टीलाई यो रूपमा विस्तार गर्नका लागि भूमिका खेल्नुभयो। म उहाँहरू सबैलाई आफ्नो तर्फबाट हृदयदेखि नै धन्यवाद पनि भन्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। यति बेला हामी जिल्ला अधिवेशनको अभियानमा छौँ र सामान्यतया पालिका अधिवेशनमा समय उपलब्ध गराउन अत्यन्त कठिन पनि थियो तर बिर्तामोड नगर कमिटीका पदाधिकारी कमरेडहरू र यहाँको मेयर साहब स्वयं आफै उपस्थित भएर बिर्तामोडको नगर अधिवेशनमा सहभागिताका लागि अनुरोध गर्नुभयो र जिल्ला इन्चार्ज स्वयं आफैले पनि मेरो कार्यकालमा एकपटक झापाको कुनै कार्यक्रममा तपाईँ सहभागी भइदिनुपर्छ भन्ने आग्रह गरेपछि मैले बिर्तामोड नै उपयुक्त हुन्छ भन्ने ठानेर तपाईँहरूको निमन्त्रणालाई स्वीकार गरेर यहाँ उपस्थित भएको छु। यति बेला राष्ट्रिय राजनीतिको एउटा नयाँ डिस्कोर्सको चरणमा हामी उभिएका छौँ। यो मुलुकलाई कुन बाटो हिँडाउने भन्ने प्रश्न फेरि खडा भएको छ। वास्तवमा जति बेला निरङ्क पुस्ताको समय थियो त्यति बेला झापा विद्रोहले पञ्चायतका विरुद्धको आन्दोलनको एउटा दिशा निर्धारण गर्ने काम गर्यो। अब हामी जनअधिकारका दृष्टिकोणले भन्दे पनि नेपालमा जनताको सहभागितामा हामीले यस्तो संविधान निर्माण गरेका छौँ, अधिकारका दृष्टिकोणले नेपाली जनता विश्वका कुनै पनि मुलुकका जनताभन्दा अधिकार सम्पन्न छ। नेपालको राजनीतिक आन्दोलनको उपलब्धि संविधान त जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा हामीले अत्यन्त महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ तर हामीले अधिकारका प्रश्नमा जे उपलब्धि हासिल गरेका छौँ आज नेपाल राज्य कमजोर रहेका कारणले गर्दाखेरि संविधानले दिएका अधिकारहरू पनि जनताले प्रयोग गर्न सक्ने स्थिति बन्न सकेका छैन। समाजमा एक प्रकारको सोसियल एनार्किजमको अवस्था उत्पन्न भएको छ, सामाजिक अराजकता। कस्तो प्रकारको स्थिति छ भन्दाखेरि समाजमा जसले सबभन्दा अराजक ढङ्गले आफूलाई प्रस्तुत गर्ने गर्दछ समाजको एउटा पङ्क्ति त्यसका वरिपरि केन्द्रित भएको देखिन्छ। तर म तपाईँहरूलाई के भन्न चाहन्छु भने कुनै देशको विकास र समृद्धिको कुरा गर्ने भने सामाजिक अराजकता विकास र समृद्धिको बाधक हो भन्ने कुराको सच्चाइलाई बुझ्न सक्नु पर्दछ। तर हाम्रो समाजमा यस्तो प्रकारको मनोविज्ञान तयार भयो कि जसले सबभन्दा अराजक ढङ्गले आफूलाई प्रस्तुत गर्दछ त्यो नै क्रान्तिकारी हो कि जस्तो, त्यो नै जनताको पक्षधर हो कि जस्तो प्रकारको अनुभूति गर्ने। कहिले ज्ञानेन्द्र शाहीका नाममा मान्छे भेला भएको देखिन्छ, कहिले सोसियल मिडियामा अराजक ढङ्गले प्रस्तुत भएकाहरूले अब पुरानाहरूको दिन सकियो, नयाँको समय सुरु भयो भन्ने अर्थमा पपुलिजमलाई आधार बनाएर राजनीतिमा प्रवेश गर्न खोजिया देखिन्छ र जनताको समस्यासँग जोडिएर आफ्नो स्वार्थको रोटी सेक्ने दुर्गा प्रसाईहरूका वरिपरि मान्छे भेला भइरहेका देखिन्छ। कि हाम्रो समाजलाई यस प्रकारका प्रवृत्तिहरू हाम्रो समाजलाई सही दिशातर्फ लैजाने प्रवृत्तिहरू हुन् त होइन? तर पनि यस्तो किन भइरहेको छ भन्ने कुरालाई बुझ्न नसक्ने हो भने हामीले राष्ट्रलाई सही ढङ्गले नेतृत्व गर्न सक्दैनौँ भन्ने कुरालाई मनन गर्न सक्नु पर्दछ। वास्तवमा भन्नुहुन्छ भने हामीले 6 दशकसम्म कहिले त जाने राणा शासनका विरुद्धमा, कहिले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्धमा, कहिले सामन्ती राजतन्त्रका विरुद्धमा जनतालाई राज्यका विरुद्धको विद्रोही शक्तिका रूपमा रूपान्तरण गर्नका लागि सारा ऊर्जा खर्च गर्यो, जनतालाई राज्यका विद्रोही बनायो। तर आजको राज्य जनताको राज्य हो। त्यस अर्थमा अबको नेपाली जनता राज्यको विद्रोही हुन सक्दैन। मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने हो भने जनता र राज्यसँगको सम्बन्ध घनिष्ठ हुनुपर्दछ। बलियो राज्यले मात्रै जनतालाई बलियो बनाउन सक्दछ, सक्षम बनाउन सक्दछ भन्ने मान्यतालाई लोकतान्त्रिक व्यवस्थामा स्थापित गर्न सक्नुपर्दछ। लोकतन्त्रमा राज्य र जनताका बिचमा अन्तर्विरोध पैदा भयो भने न राज्य बलियो हुन सक्दछ, जनता समृद्ध हुन सक्दछन्। त्यस अर्थमा हामीले विगतमा निरङ्कुशताको कालमा जस्तो प्रकारको मनोविज्ञान तयार गर्यौँ त्यो मनोविज्ञान अब काम लाग्दैन। अब मुलुकको विकास र समृद्धिका लागि नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता छ भन्ने कुरालाई तपाईँ हामी सबैले बुझ्नु गरौँ, मनन गर्नु जरुरी छ। तर हिजो हामी निरङ्कुशताको समयमा, तानाशाहीको समयमा जीवनलाई अकेलामा राखेर संसार बदल्न हिँडेका हामीहरू, हाम्रा अग्रजहरू एक प्रकारले भन्दै भने बलिवेदीमा होमिनु भएन कि, कठोर जेल जीवन बिताउनु भएन कि, भूमिगत जीवन बिताउनु भएन कि, प्रतिक्रियावादीहरूको दमन बिहोर्नु भएन कि? अर्थात् हामी राजनीतिक परिवर्तनका लागि बलिवेदीमा होमिन तयार भयौँ, समर्पण गर्न तयार भयौँ, आफ्नो जीवनको समर्पण गर्न तयार भयौँ। तर हामी कम्युनिस्ट क्रान्तिकारीहरूले बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि, राजनीतिक परिवर्तन आफैमा लक्ष्य होइन, समाज परिवर्तनको माध्यम मात्रै हो भन्ने कुराको सच्चाइलाई बुझ्न नसक्दाखेरि राजनीतिक परिवर्तन पछाडि हामी कतै आराम गर्न खोजिरहेका त छैनौँ। अहिले हामी कतै शिथिल त भइराखेका छैनौँ। कार्ल मार्क्सले कम्युनिस्ट घोषणापत्र प्रकाशित गर्दा भनेको एउटा सन्दर्भलाई कम्युनिस्ट क्रान्तिकारीहरूले हरदम सम्झना गरिरहनु पर्दछ। उहाँले भन्नुभएको थियो, आजसम्मका विद्वान र दार्शनिकहरूले समाजको व्याख्या त गरे, मुख्य प्रश्न समाजलाई बदल्ने हो। समाजलाई बदल्ने जिम्मेवारी पुरा नभइकन हामीले आराम गर्न थाल्यौँ भने हामी क्रान्तिकारी साबित हुन सक्दैनौँ। आजको सन्दर्भमा क्रान्तिकारी बन्नका लागि विगतमा हामीले क्रान्तिमा ठुला ठुला योगदान गरेका थियौँ, जोखिम हालेका थियौँ, जेल गएका थियौँ भन्ने कुराका आधारमा आजको समयमा हामी क्रान्तिकारी बन्न सक्दैनौँ। आजको वर्ग सङ्घर्षमा, आजको राजनीतिक सङ्घर्षमा हामीले कस्तो प्रकारको भूमिका खेल्ने भन्ने कुराका आधारमा हामी क्रान्तिकारी हुन सक्छौँ कि सक्दैनौँ भन्ने कुराको निरूपण हुने गर्दछ। आजको समयमा क्रान्तिकारी हुनका लागि स्वाभाविक रूपमा समाजको परिवर्तनमा योगदान दिन सक्नुपर्दछ, भूमिका खेल्न सक्नुपर्दछ। कुनै पनि राष्ट्रको विकास र समृद्धिको सन्दर्भको कुराकानी गर्ने हो भने हामीले बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि, 3 प्रश्नहरू हल गर्न सकियो भने, 3 कुरालाई सुनिश्चित गर्न सकियो भने राष्ट्र निर्माणको यात्रा अगाडि बढ्न सक्दछ। त्यो 3 कुरा भने के हो त भन्दाखेरि, दूरदर्शी नेतृत्व, भिजनरी लिडरसिप, 2 स्ट्रङ पोलिटिकल पार्टी, बलियो राजनीतिक दल, 3 पोलिटिकल स्टेबिलिटी, राजनीतिक स्थायित्व। यी 3 कुराको सुनिश्चितता गर्न सकियो भने मात्रै मुलुकको विकास र समृद्धिले सार्थकता प्राप्त गर्न सक्दछ। आज हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा किन सफल हुन सकेको छैन भन्दाखेरि, हामीले 3 आधारहरू प्रदान गर्न सकेका छैनौँ। वास्तवमा भन्नुहुन्छ भने हाम्रो पार्टी नेकपा एमाले अहिले पनि जनताको रजाएको पहिलो पार्टी हो। अरू दलहरूभन्दा हामी बलिया छौँ, त्यसैमा त्यसमा कुनै सन्देह छैन। 77 जिल्लामध्ये हामी 44 जिल्लामा समानुपातिकतर्फ पहिलो दल बन्न सफल भएका छौँ। 7 प्रदेशमध्ये 6 प्रदेशमा हामी समानुपातिकतर्फ पहिलो दल बनेका छौँ। त्यति मात्रै होइन, हामी 74 सालको निर्वाचन जसको परिणाम हाम्रा पक्षमा थियो, त्यो परिणाम आउँदाको समयमा हामी नेपाली काङ्ग्रेसभन्दा मात्र 45,000 मत अगाडि थियौँ। आज नेपाली काङ्ग्रेसभन्दा हामी 1,35,000 मतले अगाडि छौँ। त्यस अर्थमा हामीसँग प्रतिस्पर्धा गर्ने दलसँग हामी अलिक अगाडि बढिसकेका छौँ। प्रतिस्पर्धाको दायराबाट काङ्ग्रेस खस्किँदै गइरहेको छ, तर सवाल हामी जुन अवस्थामा छौँ त्यो अवस्था मुलुकको आवश्यकताका दृष्टिकोणले हामी सबल बन्न सकेका छौँ कि छैनौँ? बन्न सकेका छैनौँ। हामी बलिया त छौँ, देशलाई चाहेको ताकत हामीले बनाउन सकेका छैनौँ। देशलाई राजनीतिक स्थायित्व चाहिएको छ, त्यो राजनीतिक स्थायित्व प्रदान गर्ने सामर्थ्य नेकपा एमाले जुटाउन सकेका छ कि छैन भन्दाखेरि जुटाउन सकेका छैन। त्यस अर्थमा हामीले सङ्कल्प गरेका छौँ, अठौट गरेका छौँ, मिसन 84 नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने। अरू कसैको सहारा बिना, अरू कसैको बैशाखी बिना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार दिने सङ्कल्प र अठौटका साथ अगाडि बढ्नुपर्दछ भन्ने मान्यताका आधारमा हामी अगाडि बढ्न खोजिरहेका छौँ। 79 निर्वाचन स्वाभाविक रूपमा हामीले चाहे जस्तो निर्वाचन बन्न सकेन। हामी बहुमत प्राप्तिका लागि जनताका बिचमा जान खोजेका थियौँ। हामीले हाम्रो कार्यकर्ताहरूलाई कुनै ठुलो जिम्मेवारी दिएका थिएनौँ, अत्यन्त सामान्य जिम्मेवारी सुम्पेका थियौँ। पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउनका लागि एकजना पार्टी सदस्यले 2 मत मात्रै वृद्धि गरिदिने हो भने नेकपा एमालेको बहुमतको सरकार आउन सक्छ भनेर हामीले भनेका थियौँ। 5 मतको संरक्षण, 2 मत वृद्धि, यो अभियानमा हरेक पार्टी सदस्य लाग्ने हो भने नेकपा एमालेको बहुमत सुनिश्चित हुन्छ। यो कुनै कठिन कार्य थिएन, तर हामी त्यो हिसाबले खट्न सकेनौँ, त्यो हिसाबले परिचालित हुन सकेनौँ। बरु उल्टै हाम्रो 6,00,000 मत घट्न पुग्यो। स्थानीय चुनावमा हामीले प्राप्त गरेको मतभन्दा 6,00,000 मत त हामीले गुमायौँ। र आज मुलुकमा जुन प्रकारको अस्थिरता छ, राजनीतिक अन्यल छ, आज जुन प्रकारले संसदलाई नेपाली काङ्ग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ, त्यसका पछाडिको कारण के हो त भन्दाखेरि अझ ज्यादा अस्थिरता सिर्जना गर्यो भने समीकरण, नयाँ समीकरण भत्काउन सकिन्छ र फेरि आफ्नो समय सहभागितामा गठबन्धनको राजनीति अगाडि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली काङ्ग्रेसले संसदलाई बन्धक बनाउन खोजिराखेको छ। कुरा स्पष्टै छ, यस प्रकारको परिस्थिति स्वाभाविक रूपमा नेपालको विकास र समृद्धिका लागि बाधक परिस्थिति हो, प्रतिकूल परिस्थिति हो। यो परिस्थितिलाई हामीले बदल्नै पर्दछ। तर म तपाईँलाई के कुरा बताउन चाहन्छु त भन्दाखेरि, तपाईँ हाम्रो मनोविज्ञान र मनस्थिति भने अलिक फरक छ, फरक बनेको छ। अर्थात् 62-63 को परिवर्तन पछाडि हामीले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भयो भन्ने खालको विश्लेषण गरिसकेपछि हाम्रो सिङ्गो पार्टी पङ्क्तिभित्र वा नेपाली समाजमा यस्तो प्रकारको मनोविज्ञान तयार भयो कि विगतमा गरेको योगदानको सम्मान खोज्ने समय, अवसर खोज्ने समय अब सुरु भयो। मैले यति लामो समयदेखि पार्टीमा योगदान गरेँ, अब त मैले केही पाउनु पर्दछ। यो होइन कि म जे कुराका लागि यो आन्दोलनमा लागेको थिएँ त्यो काम अझै अधुरो छ। अनुकूलता सिर्जना भएको छ, राजनीतिक परिस्थिति आफूले चाहेको बाटोमा हिँडेको छ। अब हामीले समाजलाई बदल्ने अभिहारा पुरा गर्नका लागि अझ ज्यादा सङ्कल्पका साथ, मेहनतका साथ अगाडि बढ्नुपर्दछ भन्ने अठोट गर्ने बेलामा हामी सम्मानको खोजीमा कुदेका छौँ, अवसरको खोजीमा कुदेका छौँ। सम्मान र अवसरको खोजी समाज बदल्ने अभिहारको बाधक बनिराखेका छ, जनताको जीवन परिवर्तन गर्ने दायित्वको बाधक बनिराखेका छ। त्यस अर्थमा फेरि एकपटक हामीले सङ्कल्प गर्नुपर्दछ, अठोट गर्नुपर्दछ। जसरी झापा विद्रोहका माध्यमबाट हामीले राजनीतिक परिवर्तनको सङ्घोष गरेका थियौँ, त्यसै गरी आजको परिस्थितिमा मुलुकको विकास र समृद्धिका लागि फेरि एकपटक त्यसै गरी जनता र राष्ट्रको जीवनलाई परिवर्तन गर्नका लागि, त्यसै गरी सेक्रिफाइस गर्नका लागि, त्यसै गरी योगदान गर्नका लागि तत्पर हुनुपर्दछ भन्ने भावना र सङ्कल्प हामीले आफै भित्र पैदा गर्न सक्नुपर्दछ। त मात्र देश बनाउन सकिन्छ। नेपाल अरू कसैले आएर बनाइदिने होइन, तपाईँ हामी स्वयं आफैले बनाउने हो। र म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि, यो समाजलाई बदल्ने जुन सङ्कल्पका साथ हामी राजनीतिको यात्रामा होमिएका थियौँ, त्यसको अनुकूल आधार तयार भएको छ। राजनीतिक परिवर्तन सम्भव भएको छ, मुलुकमा गणतन्त्र स्थापित भएको छ हो, त्यसको जगमा अब हामीले समाजलाई बदल्ने अभिवार पुरा गर्न सक्नु पर्दछ। र म तपाईँहरूलाई भन्न चाहन्छु, अहिले अघि मैले चर्चा गरेका तिनवटा आधारहरू, भिजनरी लिडरसिप, स्ट्रङ पोलिटिकल पार्टी, पोलिटिकल स्टेबिलिटीको सुनिश्चितता गर्न सक्ने सामर्थ्य यो देशका पार्टीहरूमध्ये एमाले बाहेक अरू कुनै पार्टीमा छ र? गर्न सक्छ भने यही पार्टीले गर्न सक्छ, अरू कसैले गर्न सक्दैन। र यो पार्टीले गर्नका लागि तपाईँ हामीले आफ्नो मनस्थिति बदल्नै पर्दछ। सम्मान र अवसरको खोजी गर्ने समय यो होइन, समाज बदल्नका लागि भूमिका खेल्ने समय हो भन्ने मान्यतालाई नेकपा एमालेका पङ्क्तिले आत्मसात गर्न सक्नुपर्दछ हो। त्यसको जगमा हामीले हाम्रो पार्टीको अगुवाईमा मुलुकको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सक्दछौँ। आज जनतामा एक प्रकारले निराशा फैलाउने कोसिस भएको छ। हाम्रो मुलुक यति बेला तीन प्रकारका चुनौतीहरूबाट गुज्रिराखेका छ। पहिलो चुनौती राजनीतिक अस्थिरता र सामाजिक अराजकताको चुनौती। यो चुनौतीलाई सामना गर्न सक्ने सामर्थ्य कसैसँग छ भने त्यो नेकपा एमाले पार्टीसँग छ भन्ने कुराको सच्चाइलाई बोध गरिकन नेकपा एमालेको अगुवाईमा नेकपा एमालेलाई बलियो निर्णायक शक्तिका रूपमा स्थापित गरिकन अगाडि बढ्ने सङ्कल्प अठोट गर्ने हो भने राष्ट्र निर्माण गर्ने अभिवारालाई हामी सहजै पुरा गर्न सक्दछौँ। दोस्रो चुनौती, आज हाम्रो राष्ट्रको सांस्कृतिक मूल्यहरूको विघटन भइराखेको छ। नेपालको मौलिक संस्कृतिमाथि निरन्तर प्रहार भइराखेको छ। एक प्रकारले भन्यो भने हाम्रो सांस्कृतिक धरातललाई बुझ्न नसक्दा, जनतालाई हामीले हाम्रो सांस्कृतिक धरातलको मौलिकतालाई बुझाउन नसक्दा जात जातका नाममा सांस्कृतिक आधारहरूलाई कमजोर पार्ने प्रयत्न भइरहेको छ। धार्मिक अतिवादका नाममा एक प्रकारले भन्नुहुन्छ भने नेपालको मौलिक संस्कृतिको जरा काट्ने काम भइरहेको छ। धार्मिक अतिवादका नाममा, भारतीय पन्थ सम्प्रदायका नाममा जुन प्रकारको धार्मिक अतिवादलाई प्रवर्धन गरिरहेका छौँ त्यसले नेपालको मौलिक संस्कृतिको जरा काटिरहेको छ। धर्मान्तरका नाममा हामी हाम्रो मौलिक संस्कृतिलाई कमजोर बनाइराखेका छौँ। कुनै पनि राष्ट्रलाई कमजोर बनाउने हो भने त्यसको संस्कृतिको जग भत्काइदियो भने राष्ट्र कमजोर भएर जान्छ। वास्तवमा नेपाल कहिले कसैको उपनिवेश भएन, हामी गर्व गर्दछौँ। त्यसको आधार भनेको नेपालको आफ्नो मौलिक संस्कृति हो। आज त्यो संस्कृतिमाथि प्रहार भइराखेको छ। एक प्रकारले धार्मिक अतिवादका नाममा त्यो धार्मिक अतिवादको प्रवर्तन पनि तपाईँहरूकै ठाउँबाट भइराखेको छ, तपाईँहरूकै जिल्लाका नेताहरूबाट भइरहेको छ। राजनीतिलाई धर्मसँग जोड्ने जे काम भइराखेको छ त्यो किमार्थ नेपाली समाजलाई अगाडि बढ्नबाट प्रेरित गर्ने बाटो हुँदै होइन, त्यो नेपाली समाजलाई पछाडि धकेल्ने मार्ग हो भन्ने कुरालाई बुझ्नु जरुरी छ। तर पनि त्यस प्रवृत्तिले जनतालाई अल्मलाइराखेको छ। जनताको धार्मिक आस्था र विश्वासलाई राजनीतिसँग जोडेर राजनीतिलाई दिशाहीन बनाउने कालको काम भइरहेको छ। त्यो गलत प्रवृत्तिका विरुद्ध हामीले जसरी आवाज उठाउनु पर्ने हो, बहस गर्नुपर्ने हो, बहस गर्न सकिराखेका छैनौँ र चुनौती राजनीतिमा देखिँदैछ। अर्कोतिर हामी नेपाली समाजको विकास र रूपान्तरणका सन्दर्भमा कुरा गर्दाखेरि मुलुकको आर्थिक विकास बिना, राष्ट्रिय पुँजीको विकास बिना देश बन्न सक्दैन भन्ने कुरा हामी सबैले बुझेको सच्चाइ हो। तर आज भइरहेको के छ, हाम्रो देशका युवाहरू पलायन भइराखेका छन्, औद्योगिक व्यवसायहरू हतोत्साहित भइराखेका छन्, वैधानिक अर्थतन्त्र कमजोर भइराखेका छ, तस्कर तन्त्रलाई प्रोत्साहित गर्नेहरू रातारात नवदनाट्य बनिरहेका छन्, दलालमा प्रसाहित पुँजीवादको जगमा नेपालको अर्थतन्त्रलाई कमजोर बनाउने खालको खेल भइराखेका छ। र यथार्थमा भन्नुहुन्छ भने आज मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक छ। एक समय थियो जति बेला गठबन्धन सरकारको गलत आर्थिक नीतिका कारणले गर्दाखेरि मुलुकमा मौद्रिक तरलताको सङ्कट सिर्जना भयो। त्यसको कारण के हो त भन्दाखेरि बैङ्कमा पैसा अभाव भयो, बजारमा पैसाको अभाव भयो, किनबेच हुन छोड्यो, आर्थिक क्रियाकलाप बन्द भयो। बैङ्कहरूले बचत सङ्कलन गर्नका लागि ब्याज दर बढाउने काम गरे। ब्याज दर बढाउन थालेपछि लगानीकर्ताहरू चर्को ब्याजको मारमा धराशयी भयो। वास्तवमा नेपालको रुपियाँ पैसा केमा प्रयोग भएको रहेछ भन्ने कुरा आज आएर प्रमाणित भयो। वास्तवमा भन्ने भने नेपालमा सुन तस्करहरूले नेपाली रुपियाँ पैसालाई नेपालको उद्यमबाट तस्करीमा प्रयोग गरिरहेका रहेछन्। जब हाम्रो पार्टीले सो तस्करीका विरुद्ध संवैधानिक आयोग गठन गर्ने कुरामा अडान लिएर संवैधानिक आयोग गठन गर्नका लागि बाध्य बनायो। त्यस पछाडि सुन तस्करीमा नियन्त्रण हुने बित्तिकै पैसा फर्कन थाल्यो। आज बैङ्कहरूमा पैसा फालाफाल छ, राष्ट्र बैङ्कले तरलता खिच्नु परिराखेको छ, तर बैङ्कहरूले लगानी गर्न सकिराखेका छैन। किन भन्दाखेरि उद्योगिक व्यवसायहरू हतोत्साहित छन्। आज ऋण लियो भने भोलि ब्याज बढ्दछ भन्ने खालको त्रासमा उनीहरू ऋण लिन र लगानी गर्नका लागि सक्षम देखिएका छैनन्। एक प्रकारले भन्दाखेरि अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भने जस्तै हिजोको मौद्रिक तरलताको सङ्कटबाट दुष्परिणाम बेहोरेका व्यवसायहरू आज मौद्रिक तरलताको विस्तार हुँदाखेरि व्यवसाय गर्नका लागि उत्साहित छैन। यस प्रकारको अवस्थाबाट मुलुक गुज्रिरहेका बेला हामीले मिसन 84 भनेर बसिरहने कि हस्तक्षेप गर्ने एउटा छनौट गर्ने बेलामा हामी पुगेका थियौँ। मिसन 84 भनेर हामी मिसन 84 तर्फ कुदिरहने, मुलुक बर्बाद भइरहने, र हामीले चुनाव जितेर सरकार चलाउँदाखेरि सरकार चलाउने सामर्थ्य नै मुलुकले गुमाउने, कतै त्यो अवस्था त आउँदैन भन्ने चिन्ता गरेर हामीले योजनाबद्ध पहलद्वारा गठबन्धनको सरकार भत्काएर नयाँ समीकरणको सरकार बनाउने काम गर्यो। तपाईँहरूमध्ये कतिलाई लाग्या हुन सक्दछ नेकपा एमाले जस्तो पार्टी, मिसन 84 तर्फ अगाडि बढिरहेको पार्टी कुनै महत्त्वपूर्ण मन्त्रालय बिना, कुनै महत्त्वपूर्ण जिम्मेवारी बिना यो नयाँ समीकरणमा किन सामेल भएको होला, किन ठुलो भागभन्डा नखोजिया होला? काङ्ग्रेसकाले त प्रधानमन्त्री नै पस्किराखेका छन्, किन प्रधानमन्त्री नखाएको होला भनेर चाहिँ मनमा खिकुरा खेलाइरहेको पनि हुनसक्छ। म तपाईँहरूलाई भन्न चाहन्छु, वास्तवमा जनताले चाहेको दिशामा मुलुकलाई लैजाने कुरामा गठबन्धनको राजनीति बाधक भयो। नेकपा एमालेको नेतृत्व र नेकपा एमाले पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी मोर्चाबन्दी थियो त्यसलाई तोड्नु जरुरी थियो। 79 चुनाव पछाडि हामीले घेराबन्दी तोड्नकै लागि भनेका थियौँ। अहिलेको जनादेश हाम्रा पक्षमा रहेन, गठबन्धन त झन् 2/3 लागि चुनावमा गएको थियो, बहुमत पनि गुमायो। त्यस अर्थमा अब नयाँ ढङ्गले जानुपर्दछ। जो गठबन्धनबाट छोडेर आउँदछ त्यसलाई प्रधानमन्त्री स्वीकार गर्न तयार छौँ भनेर हामीले घोषणा गर्यौँ। हामीले कङ्ग्रेसका नेताहरूलाई पनि सन्देश पठायौँ, मुलुकलाई सही बाटोमा अगाडि बढाउने हो भने तपाईँहरू गठबन्धनबाट बाहिर निक्लाउनुहोस्। माओवादीका नेताहरूलाई पनि सन्देश पठायौँ, गठबन्धन असफल भइसकेका छ, गठबन्धनबाट बाहिर निक्लाउनुहोस्। हामी तपाईँहरूलाई नेतृत्व सुम्पेर मुलुकलाई सही बाटोमा दिनौ अगाडि बढाउनका लागि योगदान गर्न तयार छौँ भनेर भन्यौँ। नेपाली काङ्ग्रेस संवादका लागि तयारै भएन। उसलाई के लाग्यो त भन्दाखेरि 2 अन्तर्गतको सरकार बनेन भने त 3 अन्तर्गतको सरकार त प्रमुख दलका हैसियतमा काङ्ग्रेसको बनिहाल्दछ भन्ने मान्यताका आधारमा ऊ एक प्रकारले भने अडानमा बस्न थाल्यो। त्यस पछाडि माओवादीका अध्यक्ष पुष्पन दाहाल प्रचण्ड संशयका साथ हामीसँग संवादमा आउँदाखेरि एमालेको सहभागितामा सरकार बन्न सक्दछ र भनेर संशयसहित आउँदाखेरि हामीले यस्तो माहौल खडा गऱ्यौँ कि चाहेको भन्दा बढी समर्थन दिलाउन हामी सफल भयौँ र पुष्पन दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भयो। र म तपाईँलाई सुनाउन चाहन्छु, तर त्यो सरकार 2 महिना पनि चल्न सके र मुलुक अझ गठबन्धनको राजनीतिमा अझ ज्यादा सङ्कटग्रस्त बन्दै गयो। त्यसपछि हामीले मेहनत गरिकन अहिलेको समीकरण बनाएका छौँ। यो समीकरणबाट हामीले धेरै ठुलो उपलब्धि हासिल गरिहाल्दछौँ भन्ने हाम्रो कुनै अपेक्षा होइन। मुलुकको ओह्रालो यात्रा रोकेर थोरै भए पनि सकारात्मक योगदान दिन सकियो भने मिसन 84 पछाडि राष्ट्रको विकास र समृद्धिको नेतृत्व नेकपा एमाले पाउने आधार तयार गर्न सकिन्छ। मिसन 84का लागि हामीले यो नयाँ समीकरण बनाएका हौँ भन्ने कुरालाई तपाईँ हामी सबैले बुझ्नु जरुरी छ। त्यस अर्थमा अहिले भाग पाइयो पाइएन भनेर चिन्ता गर्ने होइन, जनता र राष्ट्रको भविष्यका लागि मिसन 84 तर्फ केन्द्रित हुनुपर्दछ। नेकपा एमालेका नेता कार्यकर्ताहरू भनेर त्यो अभियानमा जुट्नका लागि म कमरेलाई आग्रह र अनुरोध गर्न चाहन्छु। वास्तवमा राजनीति सिधा बाटोमा अगाडि बढ्दैन। उहिले दार्शनिकहरूले पनि भनेका थिए सर्पिलको बाटोमा अगाडि बढ्दछ, सर्प हिँडे जस्तै हिँड्दछ राजनीति। तर म तपाईँहरूलाई के कुरा बताउन चाहन्छु त भन्दाखेरि अरू ओह्रालो यात्रातर्फ छन्। काङ्ग्रेस नित्य निरन्तर खस्किँदो क्रममा छ, माओवादी निरन्तर खस्किँदो क्रममा छ, तर नेकपा एमाले निरन्तर रूपमा हरेक प्रकारका चुनौतीहरूलाई सामना गर्दै निरन्तर अगाडि बढिरहेको छ। हो, एमालेका लागि बेला बखत निकै ठुला धक्काहरू दिने प्रयत्न भएको छ। जति बेला हामीले 48 सालमा मदन भण्डारीको नेतृत्वमा मनमोहन अधिकारीको नेतृत्वमा एक प्रकारले भने मदन भण्डारीले अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर कार्ल मार्क्स नेपालमा जीवित छन् भन्ने अन्तर्राष्ट्रिय सन्देश दिन सफल भएका बेलामा हामीले दासढुङ्गामा मदन भण्डारीलाई गुमायौँ। त्यो हाम्रा लागि अत्यन्त ठुलो पीडाको क्षण थियो। दासढुङ्गा दुर्घटना हुने बेला पनि म झापामै थिएँ, झापामै मैले त्यो दुःखद समाचार सुनेको थिएँ। तर हामीले शोकलाई शक्तिमा बदल्ने सङ्कल्प गऱ्यौँ, अठोट गऱ्यौँ र त्यसका आधारमा हामीले 51 सालको उपनिर्वाचनमा नेकपा एमाललाई मध्यावधि निर्वाचनमा नेकपा एमाललाई लार्जेस्ट पार्टीका रूपमा स्थापित गर्न सफल भयौँ। मनमोहन अधिकारीको नेतृत्वमा पहिलो जननिर्वाचित कम्युनिस्ट सरकार बनाएर हामीले जनताको बौद्धले जनवादको नवीन मान्यतालाई प्रयोग गरेर देखायौँ। छोटो समयमा हामीले सर्वाधिक लोकप्रिय सरकार दिन सफल भयौँ। 9 महिनाको अवधिमा नेपाली जनताको असाधारण विश्वास र समर्थन हामीले प्राप्त गर्न सफल भयौँ। तर हामीले राम्रो काम गर्दाखेरि हाम्रा विरोधीहरूले काम गर्न दिँदा रहेनछन् भन्ने कुरा हामीले त्यति बेलै अनुभूति गरेका हौँ। एक प्रकारले भन्नुहुन्छ भने बाढी पहिरो आइरहेका बेलामा प्रधानमन्त्री बाढी पहिरोको निरीक्षण गर्न गएका बेलामा हेलिकप्टर दुर्घटनामा मनमोहन अधिकारी केपी ओली लगायतका नेताहरू हेलिकप्टरबाट दुर्घटनाग्रस्त भएर चाहिँ अस्पतालको शैयामा उपचार गराइरहेका बेलामा नेपाली काङ्ग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेर मुलुकलाई सङ्कटतर्फ धकेल्ने प्रयत्न गर्यो। मानवीयताका विरुद्धमा नेपाली काङ्ग्रेसको आफ्नो असली चरित्रलाई उदाङ्गो पार्ने खालको काम गर्यो। हामीले त्यस्तो परिस्थितिको सामना गरेर मुलुकलाई जनताका बिचमा गएर नेकपा एमालेलाई स्थापित गर्नुपर्दछ भनेर चाहिँ चुनावमा जाने निर्णय गऱ्यौँ। तर मुलुकको दुर्भाग्य के छ भने जहिले काङ्ग्रेसले चुनावको घोषणा गर्दछ, मध्यावधिको घोषणा गर्दछ, अदालतले सहजै स्वीकार गर्दछ। तर जहिले एमाले घोषणा गर्दछ, अदालतले रोकिदिन्छ। मनमोहनका पालामा पनि रोकियो, केपी ओलीका पालामा पनि रोकियो। तर म तपाईँहरूलाई सुनाउन चाहन्छु, लोकतन्त्रमा जनताले चाहेको अनुसारको शासन गर्न प्रधानमन्त्रीले पाएन भने प्रधानमन्त्रीलाई जहिले सुकै जनतामा जाने अधिकार संसदीय लोकतन्त्रमा हुन्छ। भर्खरै ब्रिटेनले मध्यावधिमा जाने घोषणा गरेका छ। ब्रिटेनको त्यो घोषणालाई कसैले अलोकतान्त्रिक भन्दैन। तर जब केपी ओलीले संसद विघटन गर्नुभयो, कस्ता कस्ता रमिता देखाइयो तपाईँहरू सबैले सुन्नु भएको छ। रमिता देखाउनेहरू बाहिरका हुन्थे भने त सधैँ मान्न सकिन्थ्यो। 15 वर्ष पार्टीका प्रमुख नेता भएका माधव नेपाल, झलनाथ खनाल जस्ता नेताहरू जनतामा जाने पार्टीको निर्णयका खिलाफमा षड्यन्त्र गरिकन कहिले त पार्टी नेतृत्वको सरकारका विरुद्ध राष्ट्रपति कार्यालय धाउने, कहिले त पार्टी नेतृत्वको सरकारलाई ढाल्नका लागि अदालतको ढोका चार्ने र त्यसो गर्दाखेरि पनि पार्टीलाई कमजोर पार्न नसकेपछि अध्यादेश जारी गरिकन पार्टीलाई विभाजित गर्ने षड्यन्त्र पनि भयो। 54 सालमा पनि पार्टीलाई विभाजित गरिकन कमजोर बनाउने षड्यन्त्र भयो। हामीले सामना गऱ्यौँ। विभाजित भएको माले पार्टीलाई चुनावमा 0 सिटमा सीमित गरिदियो र यसपटकको चुनावमा पनि हामीले हाम्रो पार्टीलाई कमजोर पार्न खोज्ने एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्दबाट वञ्चित गरिदियौँ। एक प्रकारले भन्दै भने पार्टीको रक्षाका लागि तपाईँले जुन प्रकारको भूमिका खेल्नुभयो त्यसका लागि म तपाईँहरू सबै कमेडीहरूलाई हृदयदेखि नै बधाई भन्न चाहन्छु, सलाम भन्न चाहन्छु। वास्तवमा यो पार्टीको रक्षाका लागि नेकपा एमालेका पार्टी कार्यकर्ताले जुन प्रकारको भूमिका खेल्नुभएको छ त्यसको जगमै आज यो पार्टी खडा भएको छ भन्ने कुराप्रति म गर्व गर्न चाहन्छु।
हवस् त, आजलाई अर्जुनधारा खबर यति नै। हामी अर्को अङ्कमा फरक विषयवस्तुका साथ फरक व्यक्तित्वसँगको कुराकानी र फरक व्यक्तित्वसँगको विचारलाई लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।